صلی علی رسوله الکریم. قرآن ذرا دیجیے. قرآن آپ لوگ ڈرے ڈرے کیوں بیٹھے ہوئے ہیں؟ تھوڑا آگے ہو جائیں. کوئی مشکوک تھیلا اگر آپ کو نظر آیا ہو تو ہمیں بھی بتا دیں. الحمد لله نحمده ونصلي على رسوله الكريم. اما بعد، فاعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ومن يؤمن بالله ما اصاب من مصيبه الا باذن الله، ومن يؤمن بالله يهدي قلبه، والله بكل شيء عليم. واطيعوا الله واطيعوا الرسول، فان توليتم فانما على رسولنا البلاغ المبين. اللہ لا الہ الا هو وعلی اللہ فلیتوکل المؤمنون. سورۃ تغابن کی آیت نمبر 11, 12, 13. پچھلے ہفتے شب برات آ گئی تھی، تو اس لیے جو ترتیب سے ہمارا درس چل رہا تھا وہ ڈسکنیکٹ ہو گیا تھا. وہ شب برات کا بیان کافی تفصیل سے ہوا تھا، وہ بہت لوگوں نے سنا، بہت سو نے اچھے تبصرے بھیجے کہ کچھ نے کچھ منفی باتیں کی، کچھ بات سمجھے ہی نہیں کہ میں کیا کیا رہا ہوں. تو ایسا ہوتا ہے کہ تین حصوں میں لوگ ڈیوائیڈ ہوتے ہیں. کچھ کی سمجھ میں پورا آیا ہوتا ہے، کچھ کی سمجھ میں تھوڑا آیا ہوتا ہے. تو بہرحال وہ شب برات تو گزر گئی. جہاں سے اب ہم نے پچھلے درس میں آیتیں چھوڑی تھیں جو ادھوری رہ گئی تھی، آج انشاءاللہ اس کی تکمیل کروں گا میں. ما اصاب من مصیبت الا باذن اللہ، فرمائے تمہیں کوئی بھی مصیبت پہنچتی ہے تو وہ اللہ کے حکم سے ہوتی ہے. ومن یؤمن باللہ یہدی قلبہ، جو اللہ پر ایمان رکھتا ہے اللہ اس کے دل کو سیدھا رکھتے ہیں. کیا مطلب؟ مشکل وقت میں اس کے دل کو اللہ تعالیٰ تھام لیتے ہیں. قرآن میں اس کے لیے ایک اور جگہ پہ ایک لفظ آیا ہے، وَرَبَطْنَا عَلَىٰ قُلُوبِهِمْ. اصحاب کہف جب اپنی قوم کو چھوڑ کے نکلے، قوم کو چھوڑ کے نکلے، توحید پرست تھے، ان کو قوم کی طرف سے قتل ہونے کا ڈر تھا. اب بے یار و مددگار تینوں نکل گئے، تو ظاہر ہے دل میں 100 وسوسے آتے ہیں، کیا وہ بنے گا ہمارا، کہاں جائیں گے. تو اللہ فرماتے ہیں وربتنا علی قلوبہم، ہم نے ان کے دلوں کو باندھ دیا. کیا مطلب؟ دل کے خیالات منتشر ہونے سے بچا لیا. جب اللہ تعالیٰ کسی کے دل کو مضبوط کرتے ہیں تو اللہ اسے تعبیر یہ کرتے ہیں، ہم نے ان کے دل کو باندھ دیا، یعنی اس پہ اللہ نے اپنی گرفت مضبوط کر لی کہ اب ادھر ادھر نہیں ہوگا. تو کیونکہ دل جب کنٹرول سے باہر نکلتا ہے نا، غم میں یا کسی کی محبت میں، تو پھر دائیں بائیں جانے لگتا ہے. تبھی کہتے ہیں نا، یار دل کو پتہ نہیں کیا ہو رہا ہے. لوگ ہاتھ پکڑ کے کہتے ہیں نا، میں تو نارمل ہوں، مجھے کوئی گھبراہٹ نہیں ہو رہی، مگر دل پتہ نہیں کیوں دھڑک رہا ہے میرا. تو وہی ہو رہی ہے، اس کا مطلب ہے گھبراہٹ. اوپر اوپر سے کہتے ہیں میں ذرا بھی نہیں گھبرا رہا، کوئی ٹینشن نہیں ہے، مگر دل. میں جب پہلی مرتبہ میں نے نماز پڑھائی، حضرت مفتی رشید احمد صاحب رحمہ اللہ تعالیٰ، بہت بڑے بزرگ، انہوں نے مجھے کہا کہ آپ پڑھا دیں نماز. میں بالکل طالب علم تھا، اتنے بڑے بزرگ اور نماز میں پڑھاؤں، وہ بالکل پیچھے کھڑے تھے. تو میں جب نماز کے لیے کھڑا ہوا تو مجھے سمجھ میں نہیں آیا، میری جو بائیں ٹانگ تھی نا، الٹی ٹانگ، وہ اپنی جگہ ٹک نہیں رہی تھی. میں تھوڑا سا اس کو اٹھا کے نماز میں پھر ٹکاتا، مگر دائیں بائیں ہل رہی تھی. مجھ سے پہلے جنہوں نے نماز پڑھائی ان کے ساتھ بھی یہی تھا، ان کی بھی ٹانگ اپنی جگہ ٹکتی نہیں تھی. تو اور میں نے نماز بھی فجر کی پڑھائی پہلی، اس میں سورت پڑھی لا اقسم بیوم القیامہ، وہ غلط سلط پڑھ دی. حالانکہ بہت اچھی یاد تھی، مگر ایک شخصیت کا روب ہوتا ہے نا، इतने बड़े बुजुर्ग हैं वो मेरे पीछे खड़े हैं, तो वो सूरत गलत, पीछे से लुकमे दे रहे हैं, फतह दे रहे हैं। मैं किसी के फतह और किसी के लुकमे को, किसी के निवाले को कबूल कर ही नहीं रहा। मैं इस चक्कर में किसी तरह जल्दी से बस दो रकतें मुकम्मल हो जाएं, और मेरी टांग जो थी ना उसको मैं जितना जमीन पे दबाऊं वो इतनी ही हिले। मैं चाह रहा हूं ना हिले, रोकूं, ब्रेक लगाऊं, मगर वो हिल रही है। तो फिर मुझे बाद में पीछे मुक्तदियों में से बताया किसी ने कि ये सिर्फ आपके साथ नहीं है, यहां जो भी पहली मर्तबा नमाज पढ़ाता है उसकी सीधी या उल्टी टांग में यही प्रॉब्लम आती है, हिलती है वो। असल में टांग नहीं हिलती, दिल हिल रहा होता है अंदर से, दाएं बाएं जा रहा होता है, उसके असरात कभी टांग पे आते हैं, कभी हाथ पे आते हैं, कभी पूरा आदमी हिलना शुरू हो जाता है। तो अल्लाह गम में, गम जब किसी को होता है ना, मुसीबत पहुंची, गम पहुंची, तो उसमें इंसान को जरूरत इस बात की होती है कोई उसके दिल को थाम ले। अगर उसके दिल को थाम लिया जाए तो वो गम को बर्दाश्त कर लेगा बड़े आराम से, कोई मसला नहीं है उसके लिए, बड़े बड़े गम झील लेगा। और दिल को मजबूती से थाम लेना, इसकी जरूरत सिर्फ गम में नहीं होती, खुशी में भी होती है। बाज लोगों को जब कोई खुशी मिलती है तो आपे से बाहर हो जाते हैं। ये मैं बहुत शाइस्ता लफ्ज इस्तेमाल कर रहा हूं, वरना कहना यह चाहिए था कि पजामे से बाहर हो जाते हैं, लेकिन होते तो पजामे से बाहर हैं, मगर अब जाहिर है ताबीर इंसान को अच्छी करनी चाहिए। आप कहेंगे जो ताबीर करनी थी वो कर तो दी, अब क्या अच्छी बुरी। तो बहुत से लोग खुशी में क्या हो जाते हैं, आपे से बाहर, छिछोरी हरकतें शुरू कर देते हैं। देख लो लोगों की शादियों और गमों में क्या होता है, गरीब लोग हैं मगर जब शादी ब्याह का मौके आएगा तो फनकारों अदाकारों को लाके नाच करवा रहे हैं। मैं ऐसे लोगों को भी जानता हूं, कमाने के लिए गए, बेरोजगार थे, बर्तानिया, इंग्लैंड, अमेरिका चले गए, अभी 5 साल कमाएंगे हम। बेरोजगारी में अल्लाह ने रोजगार दे दिया, खूब कमा कमा के आए, कितनी मेहनत से। अब उनको चाहिए था जो कमाया है उसे यहां इन्वेस्ट कर लेते ताकि दोबारा जाने की जरूरत न पेश आए, दोबारा जाना उनके लिए आसान भी नहीं था। लेकिन कोई शादी का मौके आ गया, भाई बहन वगैरह की, जितना कमाया था 2-4 दिनों में उड़ा दिया, खुशी में पागल उड़ा दिया। किस चीज में, नाच गाने में, धूम धड़कों में, खूब खिलाई पिलाई, औकात है नहीं, मगर मेहमान भी आ रहे हैं, पूरे टब्बर के टब्बर भर भर के आ रहे हैं दोस्तों के, सिर्फ ये जितलाने के लिए कि हम लोग गरीब नहीं हैं। खुशी के मौके पर जो पैसा उड़ाते हैं ना, क्यों उड़ाते हैं, ये बताने के लिए कि कोई हमें गरीब, बोलो भाई, ना समझे, कोई हमें ये ना समझे कि हम गरीब हैं। लोग कहेंगे गरीब आदमी क्या करेगा तरक्की, इज्जत ही नहीं करेंगे लोग। बाकी वो ये नहीं देखते कि ये उड़ाने के बाद तो पक्का ढक्का गरीब ही हो जाना है। और ऐसे ही हुआ, जब उन्होंने पैसा उड़ाया तो जितना पैसा कमा के लाए थे सारा खत्म। 2-4 थोड़े से पैसे जब बचते हैं उससे कारोबार होता नहीं है, उससे तो फिर यही होता है कि गोलगप्पे की दुकान खोल लो या कोई हलीम की देग लगा लो। वो लगाते हुए फिर शर्म आती है कि हमारा खानदान ऐसा तो नहीं है कि हम गोलगप्पे बेचें। वो लगाते हुए शर्म आती है तो फिर अल्लाह उससे ज्यादा बेशर्मी का काम करवाते हैं, वो क्या है कि भीख मंगवाते हैं फिर उससे। समझ में आ रही है बात, वो गोलगप्पे लगा लेता फिर भी बेहतर था, भीख तो ना मांगता, फिर वो भीख मांग रहा होता है। तो ये क्या है, ये वो लोग हैं जो खुशी में कंट्रोल से बाहर, समझ रहे हो बात, खुशी में कंट्रोल से बाहर पागल हो जाते हैं, शराबें शुरू कर देते हैं, चीखों पुकार शुरू कर देते हैं। तो मुसलमान जो है गम में भी एतदाल में रहता है, खुशी में भी। अक्सर मैं एक मिसाल देता ना, गुस्से में कंट्रोल से बाहर हो जाना ये तो कमाल समझा जाता है, कमाल। हालांकि ये बहुत बड़ी बेवकूफी और बहुत बड़ी हमाकत है, हर आदमी हो जाता है गुस्से में कंट्रोल से बाहर, ये इंसान है, हर एक के साथ ये गलती होती है। बाज़ दफा गुस्से में उसकी हुदूद अपनी हुदूद पे नहीं रहता वो, मगर इसको कमाल ना समझे। کمال نہ سمجھے. کمال سمجھتے ہیں کہ بھائی بتاتے ہیں کہ میں نہ غصے میں آپے سے باہر ہو جاتا ہوں، پھر میں نہیں دیکھتا یہ میرا باپ ہے یا میرا چاچا ہے کون، میں نہیں دیکھتا بھائی. کہتے ہیں نا لوگ اس طرح، بھائی اپنے کا تو دماغ ہی ایسا، اپن تو بھنڈوٹ ہو جاتا ہے، اپن تو بھنڈوٹ ہو جاتے ہیں بھائی. اپن کو تو اپن تیرے کو تیرے کو تیرے تجھے اپنے بھائی کا تو پتا ہے کہ جب اسے غصہ آتا ہے تو کیسا آتا ہے، پتا ہے نا، اپن تو پاگل ہو جاتا ہے. تو بھائی تو پاگل اگر ہو جاتا ہے تو اس کا مطلب تو پاگل ہے، تو خاندانی پاگل ہے. اس لیے کہ اگر تو وقتی نیا نیا پاگل ہوتا تو اس پاگل پنے پہ اتراتا نہیں. جو خاندانی پاگل ہوتا ہے نا وہ اتراتا ہے اپنے پاگل ہونے پر. تو غصے میں آپے سے باہر ہو جانا، دوڑ دھوڑ ہر چیز الٹ پلٹ کے، یہ ایسی کی تیسی اور یوں، یہ اس کی علامت ہے، یہ سائیکی ہے، اس کا بالکل دماغ خراب ہے. اور یہ پہلوان نہیں ہے. اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا، لیس الشدید بالسرعة انما الشدید الذی یملک نفسہ عند الغضب. طاقتور وہ نہیں ہے جو پہلوان کو پچھاڑ دے، بلکہ طاقتور وہ ہے جو غصے میں اپنے اوپر قابو رکھے. شدید غصہ آ رہا ہے مگر نازیبہ حرکت نہیں کرے گا، کام وہ کرے گا جو جائز ہوگا. اب غصے میں آپ نے کیا کیا، اٹھا کے اپنا قیمتی موبائل دیوار پہ دے مارا، اس سے کیا ہو گیا بھائی، آپ کا موبائل ٹوٹ گیا، 30-40 ہزار روپے گئے آپ کے. 10 ہزار کا تھا تو 10 ہزار گئے، 5 روپے کا بھی ہو تو نقصان تو ہو گیا نا اپنا، بے وقوفوں والی بات ہے. بعض دفعہ اچھا یہ جو طلاق دیتا ہے نا جو آدمی غصے میں، اسے تو دوبارہ شادی کرنی ہی نہیں چاہیے. اور جس آدمی نے غصے میں بیوی کو طلاقیں دی ہوں اس کو اپنی بیٹی دوبارہ کبھی نہ دو. اگر وہ رشتہ لے کر آئے نا، میرے پاس کیسز آتے ہیں کہ غصے میں دھاڑ دھاڑ 3 طلاقیں نکال دیں. لڑکا کہتا ہے بھائی میں پاگل ہو گیا تھا، بس میرا دماغ خراب ہو گیا تھا. اور جب غصہ اترتا ہے تو اس کو ندامت ہوتی ہے. تو میں لوگوں کو بتا دیتا ہوں کہ بھائی ایسا آدمی جس نے اپنی پہلی بیوی کو غصے میں 3 طلاقیں دی ہیں، اس آدمی وہ اگر دوبارہ کہیں نکاح کا پیغام بھیجے، اس کا پیغام قبول مت کرو. سمجھ رہے ہو کہ نہیں سمجھ رہے؟ کیوں؟ آج اس نے غصے میں اس کو اس بیوی کو دی ہے، دوبارہ شادی کرے گا پھر غصے میں دے گا. یہ سمجھ رہے ہو بات کو؟ نہیں سمجھ رہے؟ کیونکہ جب ایک دفعہ غصے میں اس نے اپنا بیوقوف اور احمق ہونا ثابت کر دیا، اب ہمارے پاس کیا گارنٹی ہے کہ دوبارہ یہ حماقت نہیں کرے گا. اور یہ بھی بتا دوں، جب ایسے کیسز میرے پاس آتے ہیں کہ جی غصے میں 3 طلاقیں دے دی ہیں، بڑے پریشان ہیں ہم، کوئی ترتیب ہو کہ دوبارہ اسی آدمی کے پاس بیوی چلی جائے، تو میں لڑکی والوں سے کہتا ہوں کہ اللہ کا شکر ادا کریں، اللہ نے سستے میں آپ کی جان چھڑوا دی، غصے میں اس کی زبان سے طلاقیں نکلوا کے معاملہ ختم کروا دیا. کہتے ہیں یہ کیا، ہمارا گھر اجڑ گیا اور آپ یہ کہہ رہے ہیں. میں ان سے کہتا ہوں، جو آدمی جسے پتا ہے کہ میں طلاق دوں گا تو ہمیشہ کے لیے گھرانہ برباد ہو جائے گا، پھر بھی غصے سے مغلوب ہو کے دے رہا ہے، وہ تو وہ غصے میں چاقو بھی مار سکتا ہے. سمجھ رہے ہو؟ وہ تو اتفاق سے اس کے پاس چاقو نہیں تھا، اتفاق سے اس کے پاس بندوق نہیں تھی. اگر گھر میں بندوق ہوتی وہ بندوق سے گولی بھی سر میں مار سکتا تھا. ایسے بھی کیسز ہوتے ہیں، غصے میں گولی مار دی، غصے میں چاقو سے گلا کاٹ دیا، تو شکر کرو چاقو چھری کینچی کوئی اس کے قریب میں نہیں تھی، ورنہ ایسا آدمی کیا کرے گا؟ بولو بھائی، کچھ بھی کر لے گا. کیونکہ طلاق دے دی یا چاقو مار دیا، بات تو ایک ہی ہے، نتائج تو تقریباً ایک جیسے نکلتے ہیں. بھائی اگر دینی ہے تجھے طلاق دینی ہے، فیصلہ کر لیا ہے، تو یہ کام ٹھنڈے حالت میں بھی تو ہو سکتا ہے نا. غصہ آ رہا ہے بہت شدید، سوچ لو کہ اس کنڈیشن میں کچھ نہیں کرنا. میں نے شیطان کہے گا ابھی بس دے دے طلاق، چھوڑ دے، ایسی عورت کے ساتھ تیرا گزارا نہیں ہے، کیا فائدہ ایسی عورت تو نے شادی کر کے لے آیا، اور ابھی بس نکال دے اپنے. تو اپنے آپ کو بولو بھائی یہ تو میرے اختیار میں ہے، جب زبان سے بولوں گا ہو جائے گا، ابھی تو میں تل ملا رہا ہوں نا، تو یہ میں 1 گھنٹے بعد جب میرا غصہ اترے گا پھر میں دے دوں گا. اور جب گھنٹے کے بعد غصہ اترے گا پھر دے گا نہیں، پھر کہے گا میرا دماغ خراب ہے، میں کیوں دے رہا تھا طلاق. یہاں ایک فقہی مسئلہ بیان کر دوں، موضوع سے اگرچہ ہٹ کر ہے مگر یہ ایک اہم مسئلہ ہے. یہ نئے نئے فرقے پیدا ہو رہے ہیں نا بہت زیادہ، ہر دوسرا آدمی مفتی بنا ہوا ہے، طلاق کے حساس مسائل بھی جاہل جاہل لوگ بتا رہے ہیں، بس ایک حدیث کہیں سے پڑھ لی فوراً مسئلہ بتا دیا. بعض لوگ یہ کہتے ہیں شدید غصے کی حالت میں طلاق واقع نہیں ہوتی. بعض حضرات یہ کہتے ہیں کہ شدید غصے کی حالت میں طلاق واقع نہیں ہوتی. یہ مسئلہ دلیل کے ساتھ سمجھیں. اسی طرح بعض لوگ یہ کہتے ہیں کہ نشے میں طلاق واقع نہیں ہوتی. سمجھ رہے ہو؟ ان دونوں مسئلوں کو میں ذرا دلیل سے واضح کرتا ہوں قرآن حدیث کی روشنی میں، ان کو ذرا غور سے سنیے. کیونکہ لڑکوں میں شراب کا ریشو بڑھتا چلا جا رہا ہے، سمجھ رہے ہو؟ شراب پی کے طلاقیں دے دیتے ہیں بیوی کو، پھر مفتی سے پوچھا جاتا ہے، مفتی صاحب بتاتے ہیں کہ شراب اگر خود پی ہے تو طلاق واقع ہو جاتی ہے. پھر کہتے ہیں کہ جی ہماری بیٹی کا کیا قصور ہے، شراب تو اس کمبخت نے پی ہے نا شوہر نے. سمجھ رہے ہو کہ نہیں سمجھ رہے بات کو؟ کہتے ہیں شراب تو اس نے پی ہے اور دوسرا وہ تو نشے میں تھا، نشے میں تو کچھ بھی ہو جاتا ہے اس کو، وہ تو بعد میں جب اس کا نشہ اترتا ہے تو وہ یہ کہتا ہے مجھے تو پتہ ہی نہیں میں نے دی بھی ہے کہ نہیں دی. تو یاد رکھو نشے کی حالت میں بھی طلاق واقع ہو جاتی ہے. جو حضرات کہتے ہیں نہیں ہوتی ان کی پہلے دلیل بیان کروں گا، پھر امام ابو حنیفہ کے مذہب کی دلیل بیان کروں گا. تو خود ہی آپ کو اندازہ ہو جائے گا کہ قرآن حدیث کی روشنی میں کس کا مسلک اس بارے میں زیادہ قوی ہے اور زیادہ مضبوط ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا لا طلاق ولا عتاق فی اغلاق، ابو داؤد کی صحیح حدیث ہے. فرمایا طلاق اور عتاق، عتاق کہتے ہیں غلام آزاد کرنا، یہ دونوں چیزیں اغلاق کی حالت میں نہیں ہوتی. یہ حدیث ہے، یہ دونوں چیزیں اغلاق. اغلاق کا مطلب ہوتا ہے غلق، کہتے ہیں تالے کو، تالا لگانا ہو نا تالا. تو اس کا لغوی مطلب یہ ہوا کہ انسان پر جب رائے اور فکر کے دروازے بند ہو جائیں، تالا لگ جائے عقل کو، تو ایسی صورت میں نہ طلاق واقع ہوتی ہے اور نہ عتاق. سمجھ رہے ہو بات کو؟ تو وہ یہ کہتے ہیں کہ دیکھو بھائی اگر آپ پہ شدید غصہ تھا تو شدید غصے کی حالت میں انسان پر رائے اور فکر کے دروازے بند ہو جاتے ہیں. سمجھ رہے ہو؟ سوچنے سمجھنے کی صلاحیت ختم ہو جاتی ہے، لہذا شدید غصے کی حالت میں طلاق واقع نہیں ہوگی. اسی طرح جب آپ نے شراب پی ہوئی ہے تو آپ پر سوچنے اور سمجھنے کے دروازے بند ہو گئے، نشے میں تھوڑی پتا ہوتا ہے میں کیا کر رہا ہوں، لہذا ایسی کنڈیشن میں بھی طلاق واقع نہیں ہوگی. اور حوالہ کیا جاتا ہے؟ اس حدیث کا دیا جاتا ہے جو میں نے ابھی آپ کے سامنے پڑھی ہے. سمجھ رہے ہو؟ نہیں سمجھ رہے تو بات یہیں سے ختم کر کے پھر وہی موضوع لے کر آتے ہیں. سمجھ رہے ہو وہی بات کو؟ اس حدیث، اس کا جواب سنیے. حدیث کا یہ مطلب نہیں ہے، کیونکہ اگر آپ اس کے ساتھ دوسری احادیث اور قرآن کی آیتیں ملائیں تو پتہ یہ چلے گا کہ حدیث کا یہ مطلب نہیں ہے. حدیث سے مراد وہ شخص ہے جس میں سوچنے سمجھنے کی صلاحیت بالکل مفلوج ہو، جیسے مجنون، دیوانہ یا سوتا ہوا آدمی. سوتا ہوا آدمی جو ہے نا وہ کوئی بھی کام اپنے اختیار سے نہیں کر رہا ہوتا، اسے بالکل ہوش نہیں ہوتا. جو آدمی سو گیا نیند میں طلاق دے گا، ہم بھی کہتے ہیں کہ اس کی طلاق واقع نہیں ہوگی. جو مجنون اور دیوانے ہوتے ہیں پاگل، انہیں نہیں پتا ہوتا میں کیا کہہ رہا ہوں، ان کی طلاق بھی واقع نہیں ہوتی. باقی غصے کی حالت میں جب انسان کوئی کام کرتا ہے تو یہ کہنا کہ اس پہ سوچنے کے دروازے بند ہو چکے ہیں یہ غلط ہے. غصے کی حالت میں انسان پر سوچنے سمجھنے کے دروازے بالکل بھی بند نہیں ہوتے. اگر بند ہوتے تو غصے کی حالت میں گناہ کرنے کا گناہ نہ ملتا اور نیکی کرنے پر ثواب نہ ملتا. سمجھ میں آ رہی ہے بات؟ کیونکہ دیوانہ اور پاگل جب کوئی کام کرتا ہے، نیکی کرتا ہے، اسے نہ ثواب ملتا ہے نہ گناہ ملتا ہے، کیونکہ اس میں سوچنے سمجھنے کی صلاحی وہ ایسی بیوقوفی میں کر رہا ہے، باولا ہو گیا وہ. سوتا ہوا آدمی کوئی نیکی کرے، سوتے سوتے میں سبحان اللہ کہہ رہا ہے، کوئی ثواب نہیں ملتا کیونکہ اس کو خود نہیں پتا ہوتا میں کیا کہہ رہا ہوں. سوتے ہوئے میں احتلام ہو جاتا ہے کسی کو، کوئی گناہ ملتا ہے؟ ہے بھائی، کوئی گناہ نہیں ملتا اس کو، اس لیے کہ وہ رائے اور فکر کے دروازے بند ہیں. غصے کی حالت میں جو کرو گے وہ بھگتنا پڑے گا، غصے کی حالت میں. کیونکہ شریعت جو ہے نا، ہماری طرف شریعت کے احکام اس وقت تک متوجہ نہیں ہوتے جب تک ہم میں سوچنے سمجھنے کی صلاحیت برقرار نہیں رہتی. اگر برقرار نہ رہے تو شریعت کے احکام ہم سے ساقط ہو جاتے ہیں. چھوٹے بچے نماز نہ پڑھیں کچھ بھی نہیں ہوتا. 7 سال سے پہلے کا جو بچہ ہے نا, وہ نماز پڑھنے پر ثواب نہیں ملتا, نہ پڑھنے پر گناہ نہیں ملتا. 7 سال کے بعد پڑھنے کا ثواب تو ملتا ہے, نہ پڑھنے کا گناہ نہیں ملتا. اور 15 سال کے بعد پڑھنے کا ثواب بھی ملے گا, نہ پڑھنے کا گناہ بھی ہوگا. اب رائے اس کی مکمل کامل ہو گئی ہے. تو اسی طرح یاد رکھیے کہ غصے کی حالت میں اگر انسان میں رائے اور فکر کے دروازے بند ہو جاتے تو غصے میں کچھ کرنے کا گناہ نہ ملتا, کوئی گناہ کرنے کا. غصے میں خدا نخواستہ کوئی اللہ کو معاذ اللہ گالی دے دے, خدا نخواستہ اسلام سے خارج ہو جائے گا. کسی کا بھی مذہب نہیں ہے کہ وہ اسلام سے خارج نہیں ہوتا, سب کا مذہب ہے کہ اسلام سے خارج. مرتد ہو جائے گا, اسے قتل کیا جائے گا. تو اگر اس پر سوچنے سمجھنے کے دروازے بند ہو گئے تھے تو اسے تو یوں کہنا چاہیے تھا کہ بھائی چونکہ ابھی آپ تو کنٹرول سے باہر تھے تو آپ تو معذور ہیں, آپ اگر خدا نخواستہ کوئی شخص کسی کو غصے میں قتل کر دے ہے بھائی, تو پوری دنیا میں کوئی ایسا قانون ہے کہ قاتل سے قصاص نہ لیا جائے, اسے معاف کر دیا جائے, اور عدالت میں قاتل یہ کہہ دے کہ میں چونکہ بہت غصے میں تھا, میں چونکہ بہت غصے میں تھا اور غصے میں میں بھنوٹ ہو جاتا ہوں لہذا میں نے چاقو مار دیا اس کو, عدالت چھوڑ دے گی. آپ ڈرائیونگ کر رہے ہیں, فون آیا گھر سے بیوی کا, واپسی پہ 6 انڈے لیتے آئے, غصہ آیا آپ کیونکہ ابھی گھر سے نکلے ہیں, اس وقت کہاں نہیں, ابھی راستے میں فون آ رہا ہے, ابھی تو میں ٹماٹر پہنچا کے گیا ہوں, اب 6 انڈے لیتے, غصہ آیا, سامنے ایک پتلا سا آدمی کھڑا ہوا تھا, آپ نے کہا ایسی کی تیسی مارو سالوں. بھائی غصہ تو آتا کسی پر ہے, نکلتا کسی پر ہے, کیا آپ سے دیت نہیں لی جائے گی ہے بھائی؟ تو غصے میں یہ کہنا کہ انسان پر رائے اور فکر کے دروازے بند ہو جاتے ہیں یہ دعویٰ غلط. اسی طرح نشے کی حالت میں, نشے کی حالت میں کسی نے شراب پی ہے, نشے کی حالت, تو نشے کی حالت میں بھی انسان پر رائے اور فکر کے دروازے بند نہیں ہوتے. یہ بات ہی غلط ہے کہ شراب پی کے انسان بالکل بے حواس ہو جاتا ہے, نہیں ہوتا. بلکہ نشے کی حالت میں انسان کی دونوں کنڈیشنیں ہوتی ہیں, بالکل صحیح بھی نہیں ہوتا اور بالکل نارمل بھی نہیں ہوتا. تو ہمارے فقہائے احناف نے, امام ابو حنیفہ رحمۃ اللہ علیہ نے, جن کو اللہ نے خصوصی تفقہ اور خصوصی فقہ میں بصیرت عطا فرمائی تھی, انہوں نے کہا کہ نیند کی حالت میں تو اگر طلاق دے تو خود سویا ہو یا کسی نے نیند کا انجیکشن لگایا ہو برابر ہے, طلاق واقع نہیں ہوگی. لیکن اگر نشے کی حالت میں طلاق دی ہے تو نشے کی حالت میں انسان کی حالت جو ہے نا, نہ تو ہم یوں کہہ سکتے ہیں کہ بالکل صحیح سالم ہے, اور نہ ہم یوں کہہ سکتے ہیں کہ شریعت کے احکام اس سے بالکل بھی قلعدم اس کے حق میں نہیں ہے, ایسا بھی نہیں کہہ سکتے. لہذا وہ یہ کہتے ہیں کہ نشہ اگر خود کسی نے کیا ہے تو پھر طلاق واقع ہو جائے گی, کیونکہ اس کا اپنا قصور ہے, کیوں کیا اس نے. اور اگر کسی نے زبردستی نشے کا انجیکشن لگا دیا اس کے, ایسی حالت میں طلاق دی ہے, تو پھر طلاق واقع نہیں ہوگی. اب یہ کہ نشے کی حالت میں انسان میں رائے اور فکر کے دروازے کھلے رہتے ہیں, بند نہیں ہوتے, اس کی دلیل کیا ہے قرآن سے؟ اس کی دلیل یہ ہے, سنیے امام ابو حنیفہ کی, اس سے آپ کو فقاہت کا, بصیرت کا اندازہ ہوگا. دلیل یہ ہے کہ قرآن مجید میں اللہ نے حکم دیا, شراب جب تک حرام نہیں ہوئی تھی نا, ایک وقت تھا شراب حرام ہو گئی, شروع میں شراب صرف حرام تھی نماز سے پہلے, کہ نشے کی حالت میں نماز نہیں پڑھو, نمازوں کے اوقات میں نشہ نہیں ہونا چاہیے. تو اللہ تعالی نے حکم کیا دیا, یا ایھا الذین آمنوا لا تقربوا الصلاۃ وانتم سکارا, اے ایمان والو نماز کے قریب اس حالت میں مت جاؤ کہ تم نشے میں ہو. سمجھ رہے ہو بات کو؟ اب دیکھیں, کسی نے نشہ کیا اس حالت میں, اب وہ اس آیت کے نازل ہونے کے بعد نماز پڑھے گا, گنہگار ہوگا کہ نہیں ہوگا؟ حالانکہ وہ یہ کہہ سکتا ہے کہ جب میں نے نشہ کیا تو مجھے کیا پتا کہ قرآن مجھے نماز سے روک رہا ہے یا نہیں روک رہا, مجھے کیا پتا, میں تو نشے میں ہوں, مجھ پر تو سوچنے سمجھنے کے دروازے بند ہو گئے, لہذا میں نے پڑھ لی تو گناہ نہیں ملے گا. یہ عذر اس لیے پیش نہیں کیا جا سکتا کہ قرآن مجید کا حکم ہے ہی اس شخص کے بارے میں جو نشے کی حالت میں ہو
उसको कुरान रोक रहा है कि जब तक आप नॉर्मल कंडीशन में नहीं आ जाते आपको नमाज पढ़ने की इजाजत नहीं है। पता चला नशा करने वाले शख्स की तरफ शरीयत के अहकाम मुतवज्जे होते हैं, नहीं करेगा गुनाह मिलेगा उसको, समझ में आ रही है बात। इससे पता चला कि नशे की हालत में अगर किसी ने तलाक दी तो तलाक वाकई हो जाएगी उसकी। वो ये नहीं कह सकता मुझे पता ही नहीं कि मैं क्या कह रहा हूं, क्योंकि आजकल ये बहुत हो रहा है। और एक अहम बात ये कि हदीस में आता है कि गुस्से की हालत यानी जब इंसान पर राय और फिक्र के दरवाजे बंद हो जाएं तो उस वक्त ना तलाक वाकई होती है ना गुलाम आजाद होता है। गुलाम को अगर आजाद कर दिया जाए तो वो भी आजाद नहीं होता, जबकि पूरी उम्मत का इजमा है कि अगर शदीद गुस्से में गुलाम को आजाद कर दिया तो गुलाम आजाद हो जाएगा। तो ये क्या बात है कि हदीस का ऐसा मतलब बयान कर रहे हैं कि तलाक के बारे में मतलब कुछ और गुलाम आजाद करने के बारे में मतलब कुछ और। तो गुलाम को ही आजाद करे ना, यूं कहते मैंने तुझे आजाद किया, कितना ही गुस्सा हो करेगा आजाद तो फौरन आजाद हो जाएगा। नशा में था शराब पी और गुलाम को कह दिया तू आजाद है, तो कैसा ही नशा क्यों ना हो गुलाम आजाद हो जाता है। इसलिए हमारे फुकहाए अहनाफ ये कहते हैं कि तलाक के बारे में जो हुक्म है इताक के बारे में भी वही हुक्म है बिल्कुल। तो दोनों में अगर आप फर्क करोगे तो इसका मतलब आप हदीस पर खुद भी अमल नहीं कर रहे। ये इतनी तफसील मैंने इसलिए बयान की है कि नशे में भी तलाकें वाकई होती हैं। अब नशे में किसी ने तलाक किसी को दे दी तो वो भी परेशान होते हैं लड़की वाले, हाय हमारी बच्ची का क्या कसूर था, इसने तो पी के ये आया था और घर हमारी बच्ची का उजड़ गया। तो याद रखो शुक्र अदा किया करो, शराबी से जान छूट गई, क्योंकि जैसे उसने नशे में तलाक दी है नशे में वो गोली भी मार सकता था। ऐसे वाकयात होते हैं। हमारे एक दोस्त थे क्लास फेलो, उनके सगे भाई को जान से मार दिया एक आदमी ने नशे में, कोई दुश्मनी नहीं कुछ भी नहीं, शराब पी के निकला। ये बेचारे अपने ऑफिस जा रहे थे किसी काम से, अब वो शराब पी के यूं 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 झूम रहा है, इन्होंने कहीं उसको पकड़ लिया, भाई तू क्या कर रहा है यहाँ, उनको नहीं पता था शराब में। उसके हाथ में बंदूक, उसने इनके सीने में कई गोलियां उतार दी, जवान आदमी मार दिया उसी वक्त। तो जो आदमी गली महल्ले के शरीफ आदमी को बगैर किसी दुश्मनी में गोली मार सकता है नशा पी नशा करके, तो वो अपनी बीवी को चाकू नहीं मार सकता क्या? तो जिन लोगों के भी दामाद नशा करते हैं या बहनोई नशा करते हैं, अगर वो बहनोई नशे की हालत में या दामाद नशे की हालत में तलाक दे दें तो शुक्र अदा करो कि सस्ते में अल्लाह ने इस नालायक से जान छुड़ा दी। क्योंकि अगर वो वरना वो मुस्तकबिल में कुछ भी करे, वो गला भी दबा सकता है, समझ रहे हो, वो गला काट भी सकता है। नशे में तो पागल होता है, देखा नहीं कभी किसी शराबी को, मुझे तो कोई दूर से नजर आ जाए मैं रास्ता ही बदल लेता हूं, रास्ता ही बदल लेता हूं, भाई कुछ भी कर सकता है वो। चरसी ऐसे नहीं होते, हीरोइनची ऐसे नहीं होते, शराबी बड़े खतरनाक होते हैं। तो हीरोइनची से तो खुद ही नहीं उठा जा रहा होता, उस बेचारे को तो आप बिठाते हो यार, तू उस पर तो खुद आप तरस खाते हो। शराब पी के जिस्म में वक्ती तौर पर बहुत ताकत आ जाती है, इसलिए जो है ना ये उससे ज्यादा खतरात होते हैं। दूसरी बात ये बात समझ में आ गई मसले की। तो अब मैं जो असल बात अर्ज कर रहा था वो ये बता रहा था कि ये भी गुस्से में, इसको भी लोग कमाल समझते हैं कि मैं गुस्से में कंट्रोल से बाहर हो जाता हूं। तो ऐसे गुस्सा जब इंसान पे आता है, अच्छा यहां भी एक और दलील, ये जो मैंने अभी मसला बताया, कुरान मजीद में आता है वल काज़िमीन अल ग़ैज़ कि नेक बंदों की अलामत है शदीद गुस्से के कड़वे घूंट को पीते हैं। अब देखो अगर शदीद गुस्से में इंसान कंट्रोल से बाहर हो जाए और उसके राय और फिक्र के दरवाजे उस पर बंद हो जाएं, तो फिर कुरान का ये हुक्म उसकी तरफ मुतवज्जे ना होता। बहुत अहम दलील है जो किसी किताब में नहीं पढ़ी मैंने, लेकिन ये बिल्कुल फिट बैठती है इसके ऊपर। कज़म कहते हैं कड़वा घूंट को पीना, जो थोड़े गुस्से में नहीं होता। कसम पता है किसे कहते हैं? जो घुट रहा होता है अंदर से गुस्से में कि मैं दिल तो चाह रहा है मैं इसका जबड़ा फाड़ के ना इसको मार के मैं इसके कतले बना दूं, मगर अल्लाह फरमाते हैं नेक लोगों की अलामत क्या है, वो जब कमजोर पे गुस्सा आता है काज़िमीन अल-ग़ैज़ इसको पी जाते हैं, इस कड़वे घूंट को। अब अगर गुस्से में इंसान पर राय और फिक्र के दरवाजे ही बंद हो जाएं, जैसे कि वो लोग कहते हैं कि जो कहते हैं ना शदीद गुस्से में तलाक नहीं होती, उनकी जो दलील है कि चूंकि इंसान पर सोचने के दरवाजे बंद, اگر سوچنے کے دروازے بند اور وہ واقعی پاگل ہے تو شریعت اسے غصہ پینے کا حکم دیتی؟ شریعت کہتی ہے تو پاگل ہے، جس کو بہت شدید غصہ آ رہا ہے وہ کیا ہے؟ پاگل ہے. اور پاگل نیکی کرتا ہے تو ثواب نہیں ملتا، گناہ کرتا ہے تو گناہ نہیں ملتا، کیونکہ وہ پاگل ہے. کیا خیال ہے بھائی؟ دین تو عقل مندوں کے لیے ہے نا، جن کے دماغی توازن درست. پتہ یہ چلا کہ غصے میں دماغی توازن انسان کا خراب نہیں ہوتا. ہاں یہ ضرور ہے کہ اس میں اللہ کا خوف ہوگا، کنٹرول کرے گا. نہیں ہوگا تو اپنی خواہش پوری کرنے کے لیے، اپنے دل کی بھڑاس نکالنے کے لیے غصے کو جاری کر دے گا. جاری کر کے ثواب سے محروم ہو جائے گا اور پی کے ثواب کمائے گا. حدیث میں آتا ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا، جو شخص غصہ جاری کرنے کی طاقت رکھتا تھا، طاقت رکھتا ہے، مگر اس کے باوجود غصے کا کڑوا گھونٹ پی جاتا ہے، اللہ میدان حشر میں اس کو سب کے سامنے بلائیں گے اور کہیں گے، یہ اتنی خوبصورت حوروں میں سے جو تجھے پسند ہو تیری اس سے شادی. صحیح حدیث. تھوڑی دیر کے لیے سوچ لو کہ اگر بہت ساری حسین و جمیل خوبصورت لیڈیز آپ کے سامنے ہوں، ٹھیک ہے، لڑکیاں آپ کے سامنے ہوں، اور آپ کے ابا کہیں، مل کے مالک ہوں آپ کے ابا، بیٹا بتا اس میں سے کون سا پیس چاہیے تجھے، تو خوشی سے بے ہوش ہو جاؤ گے کہ نہیں ہو جاؤ گے؟ کیونکہ دنیا میں ایسا ہوتا ہے، جو ہمیں چاہیے ہوتا ہے اس کو ہم نہیں چاہیے ہوتے. یہ بڑے مسئلے ہیں آج کل، ہیں بھائی؟ دنیا میں تو ایسا ہوتا ہے، ابا وہ مجھے بہت پسند آ رہی ہے، ابا کہیں سوال کیا ہوتا ہے، اس کو بھی تو پسند آ رہا ہے کہ نہیں آ رہا؟ اس کو نہیں آ رہا ہوتا، کیونکہ وہ اتنی اچھی ہے تو اس کو آپ سے بھی اچھے والا پسند آ رہا ہوتا ہے. تو یہ سارا حساب کتاب جو ہے نا، دنیا میں خواہشات پوری نہیں ہوتی، اس لیے دنیا میں تو صبر، تحمل، برداشت، جو ملا بہت اچھا، بس صحیح ہے بھائی. تو لیکن ایک دفعہ کس نے غصے میں کڑوا گھونٹ پی لیا، ایک دفعہ میں، تو علماء سے اس حدیث کی علماء تعبیر کرتے ہیں کہ یہ جنت کی ایک حور کا مہر ہے. مہر گویا آپ نے مہر ادا کر دی. اب اس میں حکمت کیا ہے، یہ میں حکمت بعد میں بیان کروں گا، پہلے میں حدیث جس مقصد کے لیے لایا ہوں اس کو بیان کر دوں. تو اس سے کیا پتہ چلتا ہے، شدید غصے کی حالت میں کنٹرول کرنے پر ثواب ملنا اس کی علامت ہے کہ شدید غصے میں آپ پاگل نہیں ہوتے، پاگل پن کو اپنے اوپر مسلط کر لیتے ہیں. اس سے بھی پتہ چلتا ہے کہ شدید غصے میں اگر آپ طلاق دیں گے تو طلاق واقع ہو جائے گی. سمجھ رہے ہو کہ نہیں سمجھ رہے؟ البتہ یہاں ایک بات بتا دوں کہ اگر کسی کو واقعتاً کوئی بیماری ہے، یہ تو نارمل آدمیوں کی بات ہو رہی ہے، نارمل جو شدید غصے میں کہتے ہیں، وہ تو ہر آدمی کو دماغ تو خراب ہوتا ہے ہر آدمی کا. کسی کو کوئی بیماری ہو، جیسے وہ جب اس کو غصہ آتا ہے تو اس کا بی پی ہائی ہو جاتا ہے، یہ بھی ہر ایک کا ہوتا ہے، لیکن بعض لوگوں کا بی پی ایسا ہائی ہوتا ہے کہ واقعتاً وہ دماغی توازن ان کا تھوڑی دیر کے لیے خراب ہو جاتا ہے. ہزار میں، دو ہزار میں ایک آدھ فرد ایسا بھی ہوتا ہے، وہ بیمار ہوتے ہیں، پھر وہ پاگل پنے جیسی حرکتیں کرتے ہیں، ان کو خود بھی پتہ نہیں ہوتا کہ ہم کیا کر رہے ہیں. تو اس قسم کی ایک بیماری ہے، یہ اس کا نام کیا ہے یہ ڈاکٹر آپ کو بتائیں گے، نفسیاتی بیماری ہے. تو ایسے آدمی اگر ایسی کنڈیشن میں بیوی کو طلاق دیتا ہے تو طلاق واقع نہیں ہوتی، لیکن یہ ہر ایک کے بارے میں نہیں ہے. اس کے لیے ایک ضابطہ یہ ہے کہ علماء نے ایک ضابطہ بیان کیا ہے کہ نمبر ایک، اس کی بیماری لوگوں میں پہلے سے مشہور و معروف ہو کہ غصے میں اس کو یہ بیماری ہے. ایسا نہیں ہے کہ آج طلاق دی اس نے غصے میں اور دعویٰ کیا کہ مجھے یہ بیماری ہو گئی ہے. سمجھ میں آ رہی ہے بات؟ تو یہ ابھی کیوں ہوئی ہے، اس سے پہلے کبھی اس کا کوئی تصور نہیں ہے، لہذا اس کا دعویٰ قبول نہیں کیا جائے گا. سمجھ رہے ہو؟ پہلے سے مشہور و معروف ہے کہ بھائی جب اس کو غصہ آتا ہے تو یہ پھر الٹا ہو جاتا ہے، عجیب سی حرکتیں شروع کر دیتا ہے، اور بالکل کبھی گاڑی کے نیچے جا کے لیٹ رہا ہے، کبھی کلاوازیاں کھا رہے ہیں. بعض لوگوں کی ہوتی ہے، غصے میں واقعتاً پاگل ہو جاتے ہیں. ایسے پاگلوں کی طلاق واقع غصے کی حالت میں نہیں ہوگی. اور اگر پہلی دفعہ ہوا ہے اس کے ساتھ، ممکن ہے پہلی دفعہ ہوا اور طلاق دے دیو، تو پھر دعویٰ اس وقت تک قبول نہیں ہوگا جب تک اس دعوے پر گواہ پیش نہ کر دے. دو گواہ گواہی دیں گے کہ ہم نے دیکھا تھا یہ غصے میں واقعتاً اب نارمل ہو گیا تھا، اور واقعتاً اس کے غصے میں ایسی کنڈیشن تھی جو بیماروں کی ہوتی ہے، تو گواہی ہوگی تو پھر اس کا دعویٰ قبول کیا جائے گا. ورنہ عام حالات میں حکم کیا ہے، جتنا بھی شدید غصہ ہو طلاق دو گے تو طلاق واقع ہو جائے گی. اچھا، اب میں آپ کو یہ جو حدیث کی حکمت بیان کر رہا تھا،
ये यहाँ तक जो बयान है ना, ये गुस्से की तलाक के बारे में जो अभी तक हुआ है, इसको एक अलग वो बना दें, क्योंकि ये मसला लोग बहुत पूछते हैं। अब ये कि हदीस में नबी सल्लल्लाहु अलैहि वसल्लम ने जन्नत की हूर की बशारत क्यों दी है गुस्से का घूंट पीने पर। उलमा कहते हैं कि आखिरत में जो हमें जजा मिलेगी ना, जो नेकियां हम करते हैं उसकी जो बदला मिलेगा, वो जैसी जैसी नेकी होगी उसी से मिलता जुलता बदला होगा, वो यानी उसकी जिन्स में से होगा। गुनाह करते हैं तो उसी की जिन्स में से अजाब दिया जाएगा, यानी जैसा गुनाह है उसी नौयत की सजा मिलेगी। तो ये जो कड़वे घूंट पर अल्लाह ताला ये भी कह सकते थे कि तुम्हें हम गुस्से का तुमने कड़वा घूंट किया तो हम तुम्हें जो है वो जन्नत में दरख लगा देंगे, जैसे सुभान अल्लाह कहने पर जन्नत में दरख लगता है। तो ये क्या बात है कि गुस्से का घूंट पिया और जन्नत की एक खूबसूरत हूर से शादी, वो भी आपकी पसंद पर होगा। वो युज़व्वजु मिनल हूरिल ऐनी मा यशा, जिससे चाहेगा। एक दफा पीने पर 100 दफा पिया 100 हूरें। उसकी हिकमत ये बयान की है कि गुस्से का इंसान जो है ना, इंसान उसके लिए, मर्द के लिए अल्लाह ने सबसे ज्यादा लज्जत किस में रखी है, उसकी उसकी मर्जी की उसको औरत मिल जाए, जिस यानी उसके उसका मैलान हो उसकी तरफ, इश्क हो उसके दिल में। तो किसी की को किसी से इश्क हो जाए ना, मुआशका हो जाए, तो उसको उसकी माशूका मिल जाए, इससे बड़ी लज्जत दुनिया में कोई समझी नहीं जाती। तभी तो आप देखें आज तक कोई गाड़ी के पीछे पागल नहीं हुआ, कोई बंगले के पीछे किसी ने खुदकुशी नहीं की है। इश्क मुआशके में खुदकुशियां बहुत होती हैं, होता है कि नहीं होता? कभी आपने देखा वो खंभे से लटक गया, क्यों लटका? भाई वो मैं इसलिए लटक गया था कि वो जो है ना, क्या नाम है, मेरी गाड़ी छिन गई। ऐसा नहीं होता, लेकिन ऐसे केसेस बहुत होते हैं। नाकाम मोहब्बत, मोहब्बत क्या हो गई? नाकाम। चक्कर आपका चल रहा था, भाग किसी और के साथ गई। ऐसे केसेस बहुत होते हैं। इसी तरह जानेब आखर से भी होता है। लड़कियों को इश्क तो अल्लाह की बना मर्दों से भी ज्यादा खतरनाक होता है। आजकल कोई काम ही नहीं है खवातीन का सिवाय ना, फारिग होती है ना मोबाइल SMS, तो फिल्में विल्में बहुत देखती हैं, तो वो हीरो वीरो देख देख के ना, फिर वो बंदे जब स्कूल कॉलेज में, जो बेपर्दा खवातीन है उनकी बात कर रहा हूँ, और वो बेपर्दा जो मेरे बयान नहीं सुनती, जो बेपर्दा बयान सुन रही उनके अलावा की बात कर रहा हूँ, तो वो क्या है कि वो फिर वो पूरा सेटिंग देखती हैं, ये वैसा लग रहा है, वो वाला वैसा लग रहा है। अब क्या हो गया, इश्क हो गया। अब अगर वो इश्क नाकाम हो जाए फिर क्या हालत होती है? नींदें उड़ जाती हैं, दिमाग खराब हो जाता है। मर्द का भी यही हालत होता है, हालत होती है, और औरत की भी यही हालत होती है। तो अब अगर आपने गुस्सा पी लिया, गुस्से के वक्त इंसान की सबसे लजीज ख्वाहिश क्या होती है? अगर सामने वाला कमजोर है तो कि मैं इसका मुंह तोड़ के ना इसकी सारी हड्डी पसली एक कर दूं। सामने वाला अगर ताकतवर है ना, फिर तो कोई भी ख्वाहिश नहीं होती। जितना मर्जी गुस्सा आ जाए, आसाबी कुवत भी जिस्म में पैदा होती है और बहुत मजे से पीता है इंसान गुस्सा। इसलिए अल्लाह के नबी ने क्या फरमाया, जो गुस्सा जारी कर सकता है इसके बावजूद पी ले, क्योंकि गुस्सा जारी कर ही नहीं सकते। सुबह शाम देखो ना, बॉस के सामने वो कितनी उल्टी सीधी सुनाता रहता है, यस सर, जी सर, यस सर, थैंक यू सर, ऐसे ही कहते रहते। अब्बा दो लफ्ज बोल दें तो आगे से पूरी खरी खरी सुनाते हैं, पूरी भर भर के सुनाएंगे अपने बाप को। माँ अगर बेटी के सामने कोई थोड़े से ऊंची आवाज में बात कर ले, डांट दे, तो बेटी भी माँ को भरपूर तरीके से सुनाती है। मगर यही बेटी अगर एयर होस्टेस बन जाए, फिर देखो इसके जहाज में जो पैसेंजर हैं, मुसाफिर हैं, उनके साथ कितनी अच्छी अंदाज से बात करेगी। वो कुछ भी कर ले मगर इसने एक्सक्यूज से आगे कोई लफ्ज कहना ही नहीं। एक्सक्यूज सर आपको क्या तकलीफ है? बहुत ज्यादा गुस्सा आएगा तो यूं क्या, एक्सक्यूज सर आप प्लीज बताइए आपको क्या तकलीफ। एक साहब वो जरा छिछोरी टाइप के थे, हवाई जहाज में बार बार ना एयर होस्टेस को तंग कर रहे थे, तंग ऐसे कर रहे थे, कोल्ड ड्रिंक मंगवा रहे हैं, पेप्सी ले आइए, वो लेकर आई, ऐसा करें नहीं ये ड्यू ले आइए। वो फिर गई, शोहर अगर कह देता ना घर में बेगम को, ये एयर होस्टेस जिसकी बीवी होगी, शोहर अगर कहते ना चाय चाय बना के ले आइए, चाय लाती, फिर कहते नहीं ऐसा कहें ग्रीन टी कर दें, उधर ही उठा के चाय उसके मुंह पे दे के मार दी। लेकिन मुझे नौकर समझा हुआ है तूने मुझे? शोहर के साथ तो हुस्ने अखलाक का हुक्म है ना, उस पर तो सवाब मिलता है, तो सवाब की तो कोई औकात ही नहीं है, सवाब मिलेगा तो क्या होगा? लिहाजा वहां बर्दाश्त नहीं होगा, बाप के सामने बर्दाश्त नहीं है, माँ के सामने बर्दाश्त खत्म हो जाती भी, हमसे गुस्सा बहुत आता है हमें। लेकिन वही एयर होस्टेस जब जहाज में पैसेंजर उसके साथ बदअखलाकी करते हैं तो गुस्सा नहीं आता इसको, क्यों? इसको पता है कि मुझे तनख्वाह मिलती है अखलाक की,
خوش اخلاقی کے پیسے مل رہے ہیں مجھے، لہذا تنخواہ کی وجہ سے اس میں برداشت کی قوت بہت زیادہ. میں نے اپنی زندگی میں جہاز میں دو واقعات دیکھے. ایک تو میں نے دیکھا کہ وہ، یہ تو پہلے یہ واقعہ سنا لو کہ وہ کیا تھا کہ وہ بار بار نہ یہ لے آ دیں وہ لے آ دیں، اس کو ایئر ہوسٹس کو غصہ آنے لگا، مگر مجال ہے جو پیشانی پر ایک لکیر آ جائے بڑے میٹھے لہجے سے. بالآخر ایئر ہوسٹس نے تنگ آ کے اس سے کہا، محترم یہ بس نہیں ہے یہ جہاز ہے. کیا مطلب؟ آپ جہاز کے مسافر ہیں تو ذرا ادب تمیز کے ساتھ. اتنی خوبصورت ڈانٹ کہ انسان چاہتا ہے کہ تین دفعہ اور ڈانٹے مجھے یہ. ان صاحب کا دل چاہ رہا ہوگا، میں نہیں ہوں وہ صاحب، یہ ذہن میں رکھیں کہ میرا اپنا واقعہ نہیں سنا رہا. تو ان صاحب کا دل کیا چاہا ہوگا کہ اتنی خوبصورت ڈانٹ ہے تین دفعہ اور ڈانٹ دے مجھے. تو شوہر کے سامنے کیا ہوگا؟ شوہر کے سامنے حساب کتاب کچھ اور ہوتا ہے. دوسرا، میں نے اپنی زندگی میں اپنے واقعہ دیکھا کہ میں لاہور سے کراچی آ رہا تھا بائی ایئر، تو ایک صاحب بیٹھے ہوئے وہ ایئر ہوسٹس کو باقاعدہ چھیڑ رہے ہیں، میرے ساتھ ہی بالکل بیٹھا ہوا ہے، باقاعدہ آنکھ مٹکا کر کے اس کو بار بار مختلف چہرے اسٹائل بنا بنا کے. مگر وہ جو ایئر ہوسٹس ہے نا، وہ بالکل ہمارے سامنے والی سیٹ پہ بیٹھی ہوئی تھی. وہ بس کبھی منہ ادھر گھما رہی ہے، کبھی ادھر گھما رہی ہے، اور کوئی لفظ نہیں. میرا دل چاہ رہا تھا میں اس کو کہوں کہ یہ میرا جوتا ہے، یہ تھوڑی دیر کے لیے اگر آپ استعمال کرنا چاہیں تو آپ کو میں فری میں ادھار دینے کے لیے تیار ہوں، یہ جوتا اس کے سر پہ مار دیں جا کے. مگر مجال ہے، سوال ہی پیدا نہیں ہوتا. برداشت کرنا ہے اس، یہ نہیں کہ تیری ایسی کی اور تیری جو ہے نا کوئی گالی نکالے یا کوئی الٹی سیدھی بات. برداشت، بس سفر ہے گزر جائے. دل تو اس کا چاہ رہا تھا کہ اس کو میں کسی طرح گلا دبا دوں کہ کیا حرکتیں کر رہا ہے، آنکھ مٹک کے گھما رہا ہے، گھنٹے سے تنگ کر رہا ہے، چھیڑ رہا ہے. تو لیکن برداشت، کیوں برداشت؟ حالانکہ یہ تو شریعت یہاں برداشت کرنے کا نہیں کہتی. عورت کو کوئی اس طرح سے چھیڑے تو شریعت کہتی ہے اس خاتون کو کیا چاہیے، جوتا اٹھا کے اس کے سر پہ مارے کھینچ کے. لیکن یہاں برداشت کیوں؟ اس لیے کہ بھائی اس کو پیسے کس بات کے ملتے ہیں؟ برداشت، تاکہ جہاز کا ماحول خراب نہ ہو. لوگ کہیں گے یہ ڈبلیو 11 میں سفر ہو رہا ہے یا جو ہے وہ پی آئی اے میں سفر ہو رہا ہے، کچھ تو فرق ہونا چاہیے ڈبلیو 11 میں. ڈبلیو 11 میں چھڑ کے دیکھو، ڈبلیو 11 میں بھی سفر کیا ہوگا آپ لوگوں نے، بھی کیا ہم نے بھی کیا ہے. وہاں کوئی اگر کسی خاتون کو چھیڑے نا، وہ پھر خود اتنا چھڑتا ہے نا، خود اتنا چھڑتا ہے کہ وہ بس سے اترنا پڑتا ہے، اس کو افورڈ نہیں کر پاتا وہ، اس لیے اس میں چھیڑنے کی کوشش بھی نہیں کرتے لوگ. تو یہاں ایسے مواقع پر تو لوگ برداشت کر لیتے ہیں. اچھا میں یہ بحور کا بتا رہا تھا کہ اللہ تعالیٰ کیوں غصہ برداشت کرنے پر دیں گے، اس لیے کہ تم نے سب سے مشکل کام کیا. تمہارا دل تو چاہ رہا تھا کہ تم اس کی گردن مروڑ دو، لیکن کس کی خاطر برداشت کیا؟ اللہ کی خاطر. خدا کی قسم میں اگر یہ دعوے سے کہوں نا کہ شاید سب سے مشکل کام اللہ کی خاطر غصہ پینا ہے، تو یہ میرا دعویٰ غلط نہیں ہو. اس میں سب برابر ہیں، چاہے نیک ہو چاہے برا ہو، الا ماشاءاللہ کچھ بزرگوں بڑے اکابر کے علاوہ. ہمیشہ انسان اپنے مفاد میں غصہ پیتا ہے کہ میری تنخواہ نہ چلی جائے، مجھے ملازمت سے نکال نہ دیں، یہ نہ ہو جائے وہ نہ ہو جائے. ورنہ غصہ پینا جب آپ کو پتا ہے کہ اللہ کی خاطر پینا، یہ نہیں ہوتا، یہ نہیں ہوتا. اس لیے اللہ کو یہ ادا بہت پسند ہے کہ کس کی خاطر پی لو، ہے بھائی اللہ کی خاطر. وہ ایک واقعہ بھی سنایا جاتا ہے نا اس میں، ایک بزرگ تھے، ان کی باندی ان کو وضو کرا رہی تھی، تو باندی سے کہیں لوٹا گر گیا ان کے اوپر، یہ کیا ہو گیا، تو ان بزرگ کو شدید غصہ آیا اور جو ہے نا انہوں نے ارادہ کیا کہ اس کو رکھ کے ایک تھپڑ لگائے. تو اس باندی نے فوراً قرآن کی آیت پڑھی، والکاظمین الغیظ، ایمان والے غصے کے کڑوے گھونٹ کو پی جاتے ہیں. انہوں نے کہا قد قزمت الغیظ، میں اللہ کی خاطر اپنا غصہ پی گیا. والعافین عن الناس، اب غصہ تو پی گئے لیکن انتقام کا تو ارادہ تھا کہ بھائی اس نے یہ حرکت کی ہے تو تھوڑی سزا تو ملے گی، ٹھیک ہے غصہ معاف ختم. تو اس عورت نے فوراً باندی نے آیت پڑھی، والعافین عن الناس، لوگوں کو معاف بھی کرتے ہیں. تو انہوں نے کہا ٹھیک ہے میں تجھ سے کوئی سزا نہیں لوں گا، تجھ سے معاف. آگے کہنے لگی، واللہ یحب المحسنین، اللہ احسان کرنے والوں کو پسند کرتے ہیں. انہوں نے کہا اعتقتک لوجہ اللہ، میں نے اللہ کی خاطر تجھے آزاد کر دیا. تو ایسے لوگ بھی ہیں میرے بھائی دنیا میں. ایک چھوٹی سی بات بتا دوں یہاں پہ، بعض آدمیوں کو छोटी छोटी बातों पे गुस्सा बहुत आता है। घर में बीवी के हाथ से कोई प्याली गिर गई, बच्चा जा रहा है उसके हाथ से ट्रे गिर गई, पूरा आसमान सर पे उठा लेते हैं, ये क्या अंधी है, नजर नहीं आता, अंधे, ऐसे ऐसे उसको ताने देते। भाई किसी के भी हाथ से ट्रे कभी भी गिर सकती है, गिलास किसी के भी हाथ से कभी भी गिर सकता है, ठोकर किसी के हाथ से पांव से कभी भी लग सकती है। इन बातों पे गुस्सा आना कि उसके हाथ से दूध की देगची क्यों गिर गई, दूध चूल्हे पे छोड़ा था उबल के जल क्यों गया, इन बातों पर अगर किसी आदमी को अपने बीवी बच्चों पे गुस्सा आता है तो ये इस आदमी के गधे होने की अलामत। माजरत के साथ बहुत से लोग इसमें फिट हो रहे होंगे, अल्लाह ताला सब मुसलमानों को बचा के रखे, लेकिन ये इसकी अलामत है कि इसमें सेंस नहीं है। ये तो वो गलतियां जो हर एक से होती हैं, कभी नलका खुला रह गया, पानी सारा टैंकी का जायजा हो गया, अब एकदम आसमान सर पे उठा लिया, नलका खुला रह गया, ये हो गया, ओ मैंने मोटर से पानी चढ़ाया था, भाई होता है, हर एक से होता है। हाँ बार बार अगर एक गलती हो रही है, एक दफा नलका खुला रह गया बीवी बच्चों से, कहीं से आपने टैंकी पे पानी जो है चढ़ा दिया, वो नलका कहीं खुला रह गया, बच्चे वॉशरूम में बैठते हैं जब देखते हैं ना पानी, पूरा नलका खोल लेते हैं, देखते हैं हवा आ रही है तो उनको इतनी अच्छी लगती है कि वो बंद नहीं करते, फिर उसको उठ के आ जाते हैं। अब जब आपने मोटर चलाई, पानी चढ़ा दिया टैंक में, तो वो सारा पानी, अब ये जनाब टारजन बना हुआ, तिल मिला रहा है, इतना पानी, कुछ नहीं होता भाई, सब घरों में होता है, चलता है, आपसे भी हो सकता है, नलके सबसे खुले रह जाते हैं, एक दो दफा तंबी कर दो, हाँ बार बार हो रहा है फिर आप टारजन बने, क्योंकि एक दो दो दफा हो गया, तीन दफा हो गया, चार दफा हो गया, अब ये थोड़ी के हर वक्त ही सारे नलके खोल के रखें। तो ये जो इन बाज लोग, मैंने ऐसी एक वाकया देखा है तलाक का, बीवी चाय लेकर आई है, उसके हाथ से ट्रे गिर गई, कहीं ठोकर लगी है, क्या होगा, मर्द ने उसको अंधी और उल्लू की पट्टी और ऐसे ऐसे गालियां देना शुरू कर दी। अब वो बेचारी पहले ही एक उसमें है कि उससे इतना बड़ा नुकसान हो गया, 6-7 कप चाय के थे मेहमानों के, वो धड़म से नीचे गिर गए। तो जब ऐसी कंडीशन होती है ना इंसान की, तो वो खुद डिस्टर्ब होता है ज़हनी तौर पर, जब वो इतनी गालियां सुनी तो उसने भी आगे से बीवी ने भी सुनाना शुरू कर दिया, अब इसको गुस्सा आ रहा है। अब देखो लड़ाई बिगड़ती कैसे, इसको गुस्सा आया, एक तो गलती, ऊपर से जब डांट लग रही है तो बजाय एक्सेप्ट करने के, कबूल करने के, उल्टा जवाब दिया जा रहा है, अब इन्होंने उससे ज्यादा भर भर के डांटे, वो भी पाकिस्तानी खातून, उन्होंने उससे भी ज्यादा डबल करके, भाई जितनी गालियां आप दे रहे हैं ये इनके अलावा मजीद, वो सारी आपके सर पे। जैसे एक दफा मुल्ला नसीरुद्दीन जो थे ना, वो कहीं से गुजर रहे थे तो कहीं उनकी किसी बुढ़िया को ठोकर लग गई, तो बुढ़िया ने इनको दी गाली, इन्होंने क्या किया कि जो गाली बुढ़िया ने दी थी ना उसी जैसी मिलती जुलती एक गाली बुढ़िया को भी दे दी, ताकि हिसाब पूरा पूरा बराबर हो जाए, जज्बात में नहीं आए, गुस्से में नहीं आए कि भाई जितनी दी है तो उतनी ही दे दो इसको। बुढ़िया को गुस्सा आया और है भाई, बुढ़िया ने भर के 3 गालियां, इन्होंने उसके मुतबादिल ऑल्टरनेट 3 गालियां पूरी पूरी नाप तोल के बुढ़िया को वापस कर दी। उसको गुस्सा आया, उसने कहा 6 गालियां मजीद, इन्होंने भी पूरी पूरी 6 गालियां उसी से मिलती जुलती लाके पार्सल कर दी, ये ले भाई हिसाब बराबर। अब बुढ़िया धड़ 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 गालियों पे गालियां, गुस्सा आ रहा है उसको। इन्होंने बुढ़िया से कहा अच्छा ऐसा है कि बजाय इसके कि तू 2 गालियां मैं यहां से 2, तू ये मुकाबला अच्छा नहीं लग रहा, तू पहले जितनी गालियां दे सकती है ना वो दे के अपनी भड़ास निकाल ले, उसके बाद फिर मेरा नंबर आएगा, मुझसे जो हो सकेगा वो मैं कर लूंगा। समझ रहे हो कि नहीं समझ रहे, उसके बाद मैं फिर तसल्ली से तुझे गालियां दूंगा। अब बुढ़िया ने जो गालियां शुरू की, गाली नंबर 1, गाली नंबर 2, जितनी गालियां उस बुढ़िया को आती थी वो सारी गालियां बुढ़िया ने मुल्ला नसीरुद्दीन को दे दी, पूरा चैम्बर खाली कर दिया। मुल्ला नसीरुद्दीन का सोच ले ऐसा ना हो कोई गाली रह जाए, सोच ले, ये सोचती 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 फिर कोई गाली ले आती, उन्होंने कहा और सोच ले, क्योंकि और भी दुनिया में बहुत सारे काम है, ये सोच सोच के फिर एक गाली और। अब जब ये थक गई ना, इसने कहा जितनी गालियां, मुल्ला साहब बैठे हुए आराम से, गुस्सा नहीं आ रहा, मुल्ला साहब ने कहा भाई तूने जितनी गालियां दी हैं ये सारी गालियां एक थैले में, और जितनी इस कायनात में गालियां हैं इसके अलावा जिनका तसव्वुर है, कोई भी दुनिया में किसी ने किसी को भी वो गाली दी, माजी में या हाल में या क्यामत तक कोई किसी को गाली देगा, یا جہنم میں بھی جہنمی ایک دوسرے کو جو دیں گے، ساری کی ساری گالیاں یہ تجھے. اب اس کو تو تب چڑھ گئی، یار یہ تو دو منٹ میں فارغ ہو گئے، اتنی گالیاں میں اور انہوں نے مجھ سے زیادہ گالیاں دے دی. اب اس کو غصہ آیا، بولی وہ کمینے. تو ملا صاحب نے کہا تھیلے میں. اس نے کہا ذلیل. اس نے کہا تھیلے میں. اب وہ جو گالی دے رہی ہے نا، وہ حوالہ کیا دے رہے ہیں، مطلب یہ کہ وہ جو بھی دے رہی ہے نا تو تھیلے سے ہو کے واپس یوٹن لے کے ادھر ہی جا رہی ہے، تجھی پہ جا کے لگ رہی. تو اسی طرح گھر میں کیا ہوتے ہیں، میاں بیوی کے گالیوں کے مقابلے. اس کے ہاتھ سے ٹرے گری، چائے گر گئی. یہ سچا واقعہ بتا رہا ہوں. انہوں نے تمہاری اندھی ہو، نظر نہیں آتا تجھے، اندھی ہے اور جو ہے وغیرہ وغیرہ. اب جناب آگے سے اس نے بھی ادھر بھی جناب اڑے اڑے، پھر اتنا پھڈا بڑا ہے کہ پھر انہوں نے 7 دفعہ طلاقیں دی ہیں اسی مجلس میں. 7 دفعہ طلاق طلاق طلاق، 7 دفعہ. اس کے بعد جب غصہ ٹھنڈا ہوا، اب پھر وہی اہل حدیث کے پاس گئے فتویٰ لینے کے لیے. انہوں نے فتویٰ دے دیا کہ ایک ہوئی ہے، وہ لڑکی تھی غیرت والی. اس نے کہا اب نہیں ہو سکتا. لڑکی کے حالانکہ بچے تھے، اس کو شوہر کی ضرورت زیادہ تھی، مگر اس نے کہا کہ آج تک فقہ حنفی پر عمل کیا ہے، آج تک میں، اب شوہر نے طلاقیں دے دیں تو میں کیا مسلک چھوڑ دوں، یہ نہیں ہو سکتا. سمجھ رہے ہو بات کو؟ اور لڑکے کے باپ نے بھی کہا، حالانکہ لڑکے کا باپ اپنی بہو سے بہت محبت کرتا تھا اور اسے پتا تھا غلطی میرے بیٹے کی ہے، تو اس نے کہا کہ لیکن بیٹے سے کہا اگر تو اس کو اب لے کر آیا نا، اس لیے نہیں کہ بہو سے محبت نہیں ہے، اس لیے کہ شریعت کی حدود ہیں، تو میں تیری ٹانگیں توڑ دوں گا میں، کیونکہ اب طلاق واقع ہو گئی. یہ میں آپ لوگوں کو کیوں بتا رہا ہوں، خاندان میں اگر کوئی 3, 4, 8, 10 طلاقیں دے دیا کرے، اس کو دوبارہ بیوی کو لانے کی اجازت نہیں دو، اس سے ہمارا کلچر طلاق کا نظام برباد ہو جائے گا سارا. پھر ہم میں اور ہندوؤں میں فرق کیا رہے گا بھائی؟ عجیب حساب کتاب ہے، ادھر طلاقیں ہو رہی ہیں، ادھر بیگموں کو لایا جا رہا ہے. تو وہ کیا، وہ قرآن میں کس کے لیے احکام بیان کیے ہیں پھر طلاق سے متعلق جو احکام ہیں؟ پھر ہندو بن جاؤ، انگریز بن جاؤ، عیسائی بن جاؤ، تو بائیکاٹ کیا کریں. تو یہ بھی کہاں سے شروع ہوا بھائی؟ اگر اس بیچاری سے چائے کے کپ ٹوٹ گئے تھے، نیچے گر گئے تھے، بولتا کوئی بات نہیں چلتا ہے، کیا ہوتا ہے چلتا ہے، وہ آتا ہے ٹھوکر لگ جاتی ہے، کوئی ایکسکیوز، ویسے تو تھینک یو وینک یو بہت کرتے رہتے سارا دن. نبی صلی اللہ علیہ وسلم کے سامنے بھی ایسا واقعہ ہوا تھا. امی عائشہ رضی اللہ تعالی عنہا کی باری تھی، حضرت زینب نے حلوہ بنا کے بھیج دیا. اب جب خادم آیا حلوہ لے کے، تو امی عائشہ نے اس حلوے کو اپنے ہاتھ میں لے کے باقاعدہ اٹھایا اور زمین پہ مار کے توڑ دیا اس، یہ نہیں کہ ہاتھ سے گر کے ٹوٹا ہو، بلکہ خود اٹھا کے توڑا ہے. کیوں؟ کہا کہ میری باری ہے، اس میں دوسری زوجہ مداخلت کیوں کر رہی ہیں، یعنی نبی کا نمبر کہاں کا ہے، میرے پاس کا. تو انہوں نے اس کو برداشت نہیں کیا غیرت، کہ بھئی میرے پاس ہے تو پوری توجہ میری طرف ہونی چاہیے، حلوے دوسری زوجہ کے پاس سے آ رہے ہیں تو توجہ تو ادھر جائے گی نا. تو اب ہم ہوتے کہ ہم میں سے کسی کی زوجہ ایسے کرے نا، اٹھا کے حلوہ وہیں توڑ دیا، تو ہم دوستوں کو بتائیں گے میری بیوی نے گلاس توڑا تھا، میں نے رکھ کے چماٹ مارا. کیا بولتے ہیں؟ میری بیوی نے ایک دن گلاس توڑ دیا تھا، کب توڑ دیا تھا؟ میں نے رکھ کے چماٹ مارا. یہ ٹارزن ہونے کی، یہ کس کی علامت ہے کہ آدمی بہادری کا اس کو انعام ملنے والا ہے مستقبل قریب. باقی جدھر چماٹ مارنا چاہیے رکھ کے، جن لوگوں کو، ان کے سامنے گیدڑ بنا ہوا ہوتا ہے. کہیں دیکھنا دو بھائی کا پھڈا ہو گیا، یا کسی بھائی بھائی کا کسی لڑکے سے، راستہ بدل کے ادھر سے گھوم کے جائے گا، یار ایسا نہ ہو میں بھی خام خام کام میں آ جاؤں، قرضہ بھائی نے دینا ہے اور پٹ میں جاؤں خام خام. تو ایسے موقع پر، غصے کے موقع پر، غم کے موقع پر اور خوشی کے موقع پر، دل کو قابو میں رکھنا یہ خود نہیں رکھتا انسان، بلکہ کون رکھتا ہے؟ اللہ. خود بھی کوشش کرے اور مدد کس سے مانگے؟ اللہ سے. تو اللہ فرماتے ہیں وربتنا. ایک آیت بس بتا کے بیان ختم کرتا ہوں. یہی لفظ اللہ نے حضرت موسیٰ علیہ السلام کی والدہ میں کے بارے میں استعمال کیا. موسیٰ علیہ السلام کی والدہ نے اپنے بچے کو صندوقچے میں ڈال دیا، صندوقچے میں ڈال دیا، وہ بچہ فرعون کے دربار میں گیا. حضرت موسیٰ کی والدہ کا دل چاہا کہ میں جا کے بتا دوں کہ یہ میرا بچہ ہے. ماں کی ممتا جوش مارتی ہے، حالانکہ اگر وہ بتا دیتی تو فرعون کو پتہ چل جاتا، بنی اسرائیل کا بچہ فوراً قتل کر دیتا. اب خواتین کی عادت ہے وہ انجام نہیں دیکھتی کہ انجام کیا نکلے گا، وہ اپنے جذبات پہ چلتی ہے. بچہ کوئی چیز مانگ رہا ہے، موٹر سائیکل مانگ رہا ہے، یہ لے بھائی پیسے دو، یہ نہیں کہ گیلیاں لگائے گا باہر جا کے، کیا کرے گا، مر جائے گا، سائیکل خرید کے دے دی اس کو، روڈوں پہ لیتا ہوا گھوم رہا ہے، کوئی گاڑی مار کے، وہ انجام نہیں دیکھتی، بس جذبات کے ابھی تنگ کر رہے ہیں نا، ابھی جان چھڑاؤ. تو قرآن کہتا ہے وربتنا علی قلبھا، ہم نے موسیٰ کی ماں کے دل کو تھام لیا. نہیں لولا ربتنا علی قلبھا، اگر ہم موسیٰ کی ماں کے دل کو نہ تھامتے، ان کا عادت لتبدی بھی، تو یقیناً موسیٰ کی ماں یہ راز فاش کر دیتی. اللہ نے اس کے دل کو تھاما کہ صبر کر صبر کر، تھوڑے دن ٹھہر جا، راز نہ اگلنا، تیرا بچہ ہے، پیدا تو نے کیا، جنا تو نے، تو نے اس تو اس کی ماں ہے، اور تیرے دل میں جو ماں کی ممتا ہے وہ کسی اور کے دل میں نہیں ہے، اور پال کون رہا ہے تیرا، دشمن دل تو چاہ رہا ہے اس کے ہاتھوں سے جا کے چھین لوں، لیکن اللہ فرماتے ہیں ہم نے موسیٰ کی ماں کو صبر کی توفیق دی اور اس کے دل پہ گرے لگا دی، ہم نے رسیوں سے باندھ دیا اس کے دل کو تاکہ صبر کرے، اور صبر کا پھر ہم نے انجام کیا دیا کہ ہم نے موسیٰ کی ماں کو وہ بچہ واپس لوٹا دیا. وہ کیا ہے کہ بچے کو کسی کا دودھ ہی نہیں پی رہا، پھر جب حضرت موسیٰ کی ماں نے چھاتی سے لگایا تو دودھ پینا شروع کر دیا، تو فرعون نے پھر حضرت موسیٰ کی ماں کو یہ بچہ دے دیا آیا سمجھ کے کہ یہ آیا ہے، یہ ہمارے بچے کو پال لے گی. سمجھ میں آ رہی ہے بات؟ تو صبر کرنے کا نتیجہ کیا نکلا کہ اللہ تعالیٰ نے وہ بچہ واپس حضرت موسیٰ کی ماں کی گود میں پہنچا دیا، لیکن یہ ظاہر نہیں ہوا کہ یہ حقیقی ماں ہے ان کی. اس ماں کو اس سے کیا لینا کہ لوگ مجھے حقیقی ماں سمجھے نہ سمجھے، اسے تو اس سے غرض ہے کہ بچہ میری گود میں آنا چاہیے. تو یہاں بھی اللہ تعالیٰ نے ربط کا لفظ استعمال کیا کہ ہم نے ان کے دل کو مضبوطی سے باندھ دیا. تو بھائی یہ تین مواقع میں اللہ سے دعا مانگا کرو، غصے کے موقع پر، غم کے موقع پر، اور خوشی کے موقع پر، کہ اللہ ان تین مواقع پر تو ہمارے دلوں کو تھام کر رکھ، کیونکہ سارے فسادات ان تین مواقع پر ہی ہوتے ہیں، خوشی میں آؤٹ آف کنٹرول، غم میں اور غصے میں کنٹرول سے باہر ہو جاتے ہیں. ان تین مواقع پر اللہ ہم سب کو کنٹرول میں رہنے کی توفیق عطا فرمائے، اور یہ بڑی مشکل سے یہ چیز حاصل ہوتی ہے. اللہ تعالی ہم سب میں یہ چیز پیدا فرما دے. یہ سوالات کی پرچی آئی ہیں. ہمارے گھر کے نچلے حصے میں اہل تشیع کرائے پر آئے ہیں، ان کے ساتھ کھانا پینا رکھنا جائز ہے یا نہیں؟ جبکہ اس وقت گھر میں، بھائی یہ فرقہ وارانہ سوالات مجھ سے نہ پوچھا کریں. اچھا بھائی، اسلام میں لڑکیوں کی میڈیکل کی تعلیم حاصل کرنا کیسا ہے؟ کیونکہ دوران تعلیم مرد استاد سے تعلیم حاصل کرنا پڑتا ہے، جبکہ بچی باپردہ اپنی جماعت میں برقع نہیں اتارتی، اور جماعت میں ہر طالبات کا ایک جیسا حکم نہیں ہے. میں نے بتایا تھا نا کہ ہماری شاگردیں میڈیکل سائنس میں پڑھتی ہیں، ان کا بہت خاندانی پردہ ہے، اس کے باوجود وہ میڈیکل کالج میں پڑھ بھی رہی ہیں، تعلیم بھی حاصل کر رہی ہیں، گلوز پہن کے، پاؤں میں کالے رنگ کے ساکس ہوتے ہیں، نقاب ہوتا ہے، اس پوری پابندی کے ساتھ وہ پڑھ رہی ہیں. تو ایسی کوئی بچی ہو تو پڑھ سکتی ہے. سمجھ میں آ رہی ہے بات؟ اس طرح کی کوئی لڑکی ہو تو پڑھ سکتی ہے، اور اگر یہ فتنے کا اندیشہ ہے تو پھر جائز نہیں. وہاں پڑھنے کے لیے گئے ہیں اور بے پردہ ماحول ہے، ٹیچروں سے چکر بازیاں چل رہی ہیں، اور جب ہاؤس جاب ہوتا ہے تو راتیں گزارنی پڑتی ہیں، اس میں ان راتوں گزارنے میں پتہ نہیں کیا کیا ہو رہا ہوتا ہے لڑکوں کے ساتھ. اتنے واقعات ہیں میڈیکل کالج کی حرام کاریوں کے کہ میں کیا بتاؤں آپ کو. ماں باپ تو کالج میں ڈال کے بھول، ماں باپ کو تو اس سے غرض ہی نہیں ہے کہ ہماری بچی پاک دامن بنے یا نہیں بنے، انہیں تو پیسہ کموانا ہے کہ ڈاکٹر بن جائے، پیسہ کما کے لائے گھر میں. شریعت میں دین پہلے ہے، باقی سب چیزیں بعد. تو دین کی پابندی کے ساتھ اگر عمل کر سکتی ہیں تو صرف جائز ہی نہیں ہے بلکہ ثواب ہے، کیونکہ ہر شعبے میں دینداروں کی کمی ہے، میڈیکل سائنس میں بھی دینداروں کی کمی ہے. تو اگر دیندار خواتین میڈیکل سائنس کا علم حاصل کریں گی، اس کا فائدہ مسلمانوں کو ہوگا. پردے دار خواتین کو کوئی دیندار ڈاکٹر ہی نہیں ملتی ہیں علاج کے لیے، کیونکہ خواتین جو پردے دار ہیں وہ تو خواتین ہی سے علاج کرائیں گی نا. تو میڈیکل سائنس میں بھی ڈاکٹروں کی ضرورت ہے، خواتین کے شعبے میں بھی ضرورت ہے. تو اس لیے اگر کوئی پردے کے ساتھ حاصل کر سکتی ہے تو صرف جائز ہی نہیں ہے بلکہ ثواب ہے. اس میں تبلیغ جماعت کی تعلیم سے پہلے کہتے ہیں کہ بھائی یہ شیعوں کے بارے میں کسی نے پوچھا ہے، ان کے پڑوس میں رہتے ہیں، تو پڑوسیوں کے شریعت میں حقوق ہیں، کسی سے نہ اس زمانے میں کسی سے بھی چاہے کوئی بھی ہو، نہ بہت زیادہ دوستی رکھنی چاہیے نہ بہت زیادہ دشمنی، نارمل طریقے سے ہر ایک کے ساتھ انسان کو چلنا چاہیے. تبلیغ جماعت کی تعلیم سے پہلے کہتے ہیں کہ یہ سب درود شریف پڑھ لیں، اس کی کیا حقیقت ہے؟ ہم نے کسی عالم سے نہیں سنا. یہ جو ہے نا، کہیں سنت سے ثابت نہیں ہے کہ کسی بھی کام سے پہلے یا تعلیم سے پہلے درود شریف پڑھنا، اس کو سنت نہ سمجھا جائے.
जिसने पढ़ना हो पढ़ ले बरकत के लिए, नहीं पढ़ना हो ना पढ़े। तबलीग वाले कभी ये नहीं कहते कि ये सुन्नत है या जरूरी है, एक बरकत के लिए कहते हैं, पढ़ सकते हैं बरकत के लिए, नहीं भी पढ़े तो भी ठीक। तबलीग हज़रात से मिलो तो वो पूछते हैं कि आपका तबलीग में कितना वक्त लगा हुआ है, इस सवाल पर मुझे समझ नहीं आता कि क्या जवाब दूं। अगर साफ बता दूं कि 40 दिन लगा चुका हूं तो ख्याल होता है कि रियाकारी ना हो जाए, अमल ज़ाया हो जाएगा, और अगर ये कहूं कि वक्त नहीं लगा तो झूठ हो जाएगा। ऐसा सवाल करना जायज़ नहीं जिससे आम मुसलमान दिखलावे रियाकारी में। कोई पूछ रहा है कितना वक्त लगाया बता दें, चिल्ला लगाए, इसमें क्या रियाकारी है? वहमी नहीं होना चाहिए इंसान को। रिया कोई ऐसी चीज़ नहीं है जो खुद ब खुद आके चिपक जाए। रियाकारी बाकायदा शोबाजी की नियत करता है इंसान, फिर होता है। तो बता दें कोई आपसे पूछ रहे चिल्ला लगाए हुए, हाँ जी लगाए हुए, किसी मकसद से पूछा जाता है। वो आपसे इसलिए पूछ रहे होते हैं कि चिल्ला लगा लिया और बैठते किसी तालीम में नहीं हो, चिल्ला लगा लिया मगर अभी भी नज़र वही गुटके की दुकान पर आते हो, तो वह आप अगर बताएंगे चिल्ला लगाया हुआ है तो फिर आपको शर्म दिलाएंगे, वो मकसद ये होता है। तो अच्छा है ना आपको शर्म आए। एक दोस्त बैंक की नौकरी करते हैं, जब मिलते हैं तो होटल पे खाना पीते हैं, तकरीबन आधे पैसे में अदा करता हूँ, मसलन चाय के पैसे में अदा कर दिए और शीरमाल दोस्त ले आया तो नहीं जायज़ नहीं है। जब दो दोस्त मुश्तरक आमदन से चाय पराठा जो भी खरीदेंगे तो वो सब में हराम शामिल हो जाएगा। तो अपने बैंक वाले दोस्त को कहा करें कि आप फ्री में और मैं आपको खिलाऊंगा, बस मैं आपकी आज से खिदमत करूंगा, इसी से मुमकिन है उनको शर्म आ जाए और वो बैंक की नौकरी छोड़ दें, उनका खाना जायज़ नहीं। बाकी सदका करने का मतलब यह है कि फिर वो अगर वो बैंक वाले पैसे से खा रहे हैं तो उस बैंक वाले को पहले बताएं कि फिर मैं इस नीयत से खा रहा हूं कि जितना खाऊंगा उतने पैसे में सदका कर दूंगा, तो ये पहले बताएं उसको, फिर खा सकते हैं, यही आसान सूरत है। मंगो पीर में एक मजार के पानी का चश्मा सुना है कि बुजुर्ग की करामत है कि अल्लाह ने पानी में शिफा रखी है, मसलन पीने से गुर्दे की पथरी खत्म हो जाती है, नहाने से जिल की बीमारियां तो शिफा। मंगो पीर का जो पानी है ना उसमें कोई करामत वरामत नहीं है, उसमें मगरमच्छ हैं बहुत ज्यादा, मैंने खुद देखे हैं। वो शिफा उसमें इसलिए है कि उस पानी में गंधक बहुत ज्यादा है, सल्फर। बास जगहों पर चश्मे होते हैं गर्म पानी के, उसमें सल्फर होती है, वो जलती है तो पानी खोलता है। मैंने बहुत देखे हैं, दो चश्मे बहुत तो नहीं, मैंने दो चश्मे गिलगित में मैंने देखा है, इसी तरह एक पाकिस्तान ये गांव था, एक देहात था, वहां पर बिल्कुल ऐसा इतना गर्म खोलता हुआ पानी कि अंडा डालो तो थोड़ी देर में वो उबल जाता है उस। ये अल्लाह की कुदरत है। गिलगित में ये नंगा पर्वत की जो पहाड़ियां हैं यहां से हमने देखा कि ऊपर से खोलता हुआ पानी गिर रहा है, तो ये मंगोपीर में भी यही है। तो इसमें गंधक बहुत ज्यादा होती है, सल्फर। ये है खाल के लिए अच्छी है, जब ये आप इससे नहाते हैं तो खाल के फोड़े पुंसी यानी डेंटिंग पेंटिंग का काम नहीं करना पड़ता, आप वो खुद ही सारे हिसाब किताब सेट हो जाता है। लेकिन गुर्दों के लिए मुफीद पीना ये मैंने आज तक किसी से नहीं सुना। वो कड़वा भारी पानी होता है, बजाहिर ऐसा लगता है कि वो अगर आपने पी लिया तो आप दारे फानी से कूच कर सकते हैं, इतना कड़वा और इतना भारी पानी होता है, वो गुर्दों का बेड़ा गर्क कर देगा आपके, बजाहिर ऐसा लगता है, बाकी डॉक्टरों से पूछें। उसमें अगर शिफा होती इस तरह की तो डॉक्टर बताते ना गुर्दों के स्पेशल, आज तक तो हमने किसी डॉक्टर से सुना नहीं। पीने की कोशिश ना करें, उसमें नहा लिया करें जाके, बल्कि नहाएं भी नहीं वहां। आप अगर नहाएंगे तो वो अजीब अजीब फोड़े फुंसी आए हुए होते हैं वहां पे, तो वहां से पानी भर के लाके घर में नहा लिया करें। इतने तकल्लुफ की जरूरत ही नहीं है, पानी में डिटॉल डालें नहा लें उसे। समझ में आ रही है बात? अच्छा भाई, तबलीगी जमात के मशहूर आलिम ने एक बयान में कहा कि भाई ये लोलमा का नाम ले लेके जो है ना ये इस तरह के कीड़े निकालना, ये तंजिया मसाइल ना पूछा करें इसमें। अगर कोई इंसान फजर का अलार्म लगा और ये क्या है करके जल्दी सो जाए फिर भी आंख ना खुले, अब वो क्या नमाज माफ हो जाती है? आपने फजर में उठने का पूरा इंतजाम किया, अलार्म भी लगा लिया, सब कुछ कर लिया, फिर भी आंख नहीं खुली तो नमाज माफ है? फिर अल्लाह की तरफ से गुनाह नहीं मिलता, क्योंकि आपने अपने सारे असबाब वसाइल इख्तियार कर लिए। अब आंख खोलना किसका काम है भाई? अल्लाह का काम है। फिर भी नहीं खुली तो माफ है वो। नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ ऐसा हुआ है सफर में, हजरत बिलाल से आपने कहा भाई फजर की अजान दे देना, हम सबको उठा देना। हजरत बिलाल भी लेट गए, नबी भी लेट गए। जब सूरज सवा नेजे पे के करीब पहुंचा है ना, सबकी चेहरे पे रोशनी लगी, सबकी आंख खुली। तो नबी की भी इस तरह से नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ भी हुआ है। तो हम और आप किस खेत की मूली हैं? अपने इख्तियार से ऐसा नहीं करना चाहिए। हो गया भाई, दूसरा सवाल भी इसी में, आखिरी सवाल है बस। अगर साजा से नमाज में गलती हो जाए और मैं अल्लाह अकबर का हूँ फिर मुझे एक सलाम फिरने की पता नहीं क्या लिखा, ये اگر کوئی شخص میں قرآن پڑھ رہا ہو اور ہم چپل اٹھا کے جا رہے ہوں, صحن میں قرآن پڑھ رہا ہوں, قرآن کے نیچے کیا ہے مناسب؟ اگر جہاں قرآن پڑھ رہا ہے نا بالکل وہاں تو اوپر سے چپل لے کے نہ جائیں, تھوڑا سا نیچے کر لیں تو بہتر ہے, اور اگر تھوڑا دور سے گزر رہے ہیں پھر ٹھیک ہے. سمجھ رہے ہو؟ بالکل قرآن کے اوپر سے چپل نہ لے کے جائیں, یہ بے ادبی کی بات ہے. سبحانک اللہم وبحمدک, نشہد ان لا الہ الا انت, نستغفرک و نتوب الیک.